الصلاة والسلام والتحية والإكرام على البشير النذير السراج المنير سيدنا ونبينا وشفيعنا إن شاء الله أبي القاسم محمد. اللهم صل عليه وعلى أهل بيته مظاهر جمالك وجلالك الذين كلامهم نور وأمرهم رشد ووصيتهم التقوى وفعلهم الخير وعادتهم الإحسان وسجيتهم الكرم واللعن على أعدائهم الشاكين فيهم المنحرفين عنهم أجمعين. أما بعد، صدق الله تعالى حيث يقول وهو أصدق الصادقين وقوله الحق. أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. ولنبلونكم بشيء من الخوف والجوع ونقص من الأموال والأنفس والثمرات وبشر الصابرين الذين إذا أصابتهم مصيبة قالوا إنا لله وإنا إليه راجعون أولئك عليهم صلوات من ربهم ورحمة وأولئك هم المهتدون. صلوات محمد. حضرت باری تعالیٰ کا ارشاد ہو رہا ہے قرآن مجید میں کہ ضرور بھی ضرور حتمن حتمن ہم تم لوگوں کو آزمائیں گے، کبھی خوف کے ذریعے سے، کبھی جوع اور بھوک کے ذریعے سے، کبھی مال کی قلت سے، کمی سے، کبھی نفسوں کے ذریعے سے، اور کبھی ثمرات کے ذریعے سے یعنی اولاد کے ذریعے سے. بشر الصابرین، آپ ان صبر کرنے والوں کو بشارت دے دیجئے کہ جب مصیبت ان پر پڑتی ہے تو وہ کہتے ہیں انا للہ و انا الیہ راجعون، ہم سب اللہ کے ہیں اور اسی اللہ کی طرف پلٹ کے جانے والے ہیں. اگر ایسا کوئی صابر آپ کو دکھائی دیتا ہے تو آپ ان کو بشارت دے دیجئے کس بات کی؟ کہ اولئک علیہم صلوات من ربہم و رحمہ، یہ وہ لوگ ہیں جن پر اللہ کی طرف سے صلوات نازل ہوتی ہے اور اللہ کی طرف سے رحمت نازل ہوتی ہے. وَأُولَئِكَ هُمُ الْمُهْتَدُونَ، اور یہی وہ لوگ ہیں کہ جو ہدایت یافتہ ہیں، جن کی ہدایت ہو چکی ہے. کل گفتگو ہوئی خوف کے سلسلے میں کہ اللہ آزماتا ہے انسان کو خوف کے ذریعے سے، اور ساری گفتگو کا خلاصہ یہ تھا کہ جس کے دل میں خوف الہی ہے پھر دنیا اس سے ڈرتی ہے، وہ کسی سے نہیں ڈرتا. مرحوم امام خمینی رحمت اللہ علیہ رضوان اللہ علیہ کے لیے کہتے ہیں، خود انہوں نے تقریر کی فیضیہ میں، جب وہ چھوٹ کر کے آئے پہلی مرتبہ تو فیضیہ میں انہوں نے تقریر کی. آپ اگر گئے ہیں زیارت پر تو قم سے جب تہران کے لیے چلیے تو تھوڑے سے فاصلے کے بعد ایک راستہ ٹرن ہوتا ہے داہنی طرف علی آباد کی طرف، وہاں میٹھا پانی، قم کا پانی تو ایسا نہیں، وہیں سے آتا ہے پانی جو ہے علی آباد سے. کہنے لگے جب ہم کو یہ ساواک والے پولیس والے گرفتار کر کے لے کے چلے تو سیدھے تہران کے راستے کے بجائے دھیرے سے ادھر گھوم گئے انٹیریئر کی طرف، جو ہے وہ علی آباد کی طرف جنگلات میں. کہنے لگے مجھ کو اب احساس ہونے لگا کہ آج یہ کاؤنٹر کرنا چاہتے ہیں، آج یہ میرا قصہ تمام کرنا چاہتے ہیں. اس کے بعد ممبر سے اس بندے خدا نے کہا کہ تم لوگ کیا سمجھتے ہو کہ تمہارا خمینی ڈر گیا؟ ممبر سے اس مرد مجاہد نے قسم کھائی، اور بھی اللہ کی، اور اللہ کی قسم کے لیے بہت سختی ہے. عام قسمیں تو آدمی کھا لیتا ہے لیکن اللہ کے لیے بہت اہم میٹر جہاں ہوگا وہاں خدا کی قسم کھائی جاتی ہے، منع کیا گیا. اس موقع میں ممبر سے اس انسان نے قسم کھائی، تم کیا سمجھتے، طلبہ چونکہ تھے سارے فیضیہ کے، تم کیا سمجھتے ہو کہ تمہارا خمینی ڈر گیا؟ اب جو جملہ ہے ان کا وہ یہ، واللہ میں ترسیدہ، خدا کی قسم میں نہیں ڈر رہا تھا. جو ارسٹ کر کے لے جا رہے تھے انہا میتر سیدن و من بے انہا دلداری میتا تھا، وہ پولیس والے وہ ساواکی گھبرا رہے تھے اور میں ان کو سمجھا رہا تھا کائے کو ڈر رہے ہیں. تو وجہ کیا ہے؟ وجہ وہی ہے جیسا کہ امیر المومنین نے بھی کہا ہے نجل بلاغہ میں، عظم الخالق فی اعینہم فالصبر ما دونہ، ان کی نظر میں اللہ بڑا ہوتا ہے تو نتیجہ یہ ہے کہ جب اللہ بڑا ہے تو اللہ کے علاوہ سب چھوٹے ہیں. تو اصل چیز یہ ہے کہ اللہ ہم کو خوف میں ڈالتا ہے، دہشت ہم پر طاری ہوتی ہے، یہ جانچا جائے کہ کتنا جو ہے وہ یہ انسان دنیاوی معاملات سے خوف زدہ ہوتا ہے اور کتنا اس کا اعتماد اللہ کے اوپر ہے. اور ظاہر سی بات ہے کہ جس کا اعتماد جتنا خدا پر بڑھتا جائے گا اتنا جو ہے وہ دنیا سے جو ہے وہ اس کا خوف کم ہوتا جائے گا. جو جتنا اللہ کی عبادت کرے گا, من عبد اللہ عبد اللہ کل شے, کل کی روایت اگر آپ کو یاد ہو کہ جو اللہ کا بندہ بن جاتا ہے اللہ اس کو سب کو اس کا غلام بنا دیتا ہے. اگر عبد کے معنی کہ اس میں بندے کے معنی میں لے لیا جائے, غلام کے معنی میں لے لیا جائے, جو اللہ سے ڈرتا ہے ساری کائنات اس سے ڈرتی ہے, اور جو خدا سے نہیں ڈرتا ساری دنیا سے ڈرتا ہے. تو ایک امتحان یہ ہے کہ جب ہمارے اوپر کچھ ایسے حالات آئیں, اور آج کل یہ حالات ہیں, ہم شاید اس امتحان میں داخل ہو گئے ہیں کہ جہاں ساری دنیا ہم کو ڈرانے پر لگی ہوئی ہے, اور اب ہمارا امتحان یہ ہے کہ ہم دنیا سے ڈرتے ہیں کہ اللہ سے ڈرتے ہیں. اور اگر خدا سے خوف ہے تو پھر دنیا ایک طرف ہے اور اللہ تبارک و تعالی ایک طرف ہے. تو ایک امتحان تو یہ ہوا خوف کی بنیاد پر. دوسرا امتحان آج اخلاقی پہلو جس کا یہ ہے, والجوع, بھوک کے ذریعے سے. البتہ یہ والا فقرہ اور بعد والا فقرہ ملتا جلتا ہے, لیکن دونوں کا عنوان الگ الگ ہے, تو انشاءاللہ گفتگو ہوگی. والجوع ونقص من الاموال, دونوں مرتبط ہیں. تمہارا امتحان لیں گے ہم کبھی بھوک کے ذریعے سے, ونقص من الاموال, کبھی جو ہے وہ مال کی کمی کی وجہ سے. تو اب یہ جو ہے وہ مال کی کمی ممکن ہے انسان کو اور پریشانی مبتلا کرے, لیکن ہو سکتا ہے کہ آدمی کے پاس اتنا ہو کہ وہ اپنا پیٹ بھر سکتا ہے. لیکن ایک منزل غربت کی وہ آ جاتی ہے کہ جہاں انسان جو ہے وہ پیٹ بھر کے کھا بھی نہیں سکتا, تو یہ نقص اموال اور مال کی کمی سے زیادہ شدید مسئلہ ہے. یعنی بندہ مومن اس منزل پر امتحان کے پہنچ جاتا ہے کہ جہاں وہ ایک رات کی روٹی کے لیے بھی محتاج ہو سکتا ہے, یا ممکن ہے کہ اس کے پاس روٹی ہو مگر سامنے جو ہے کوئی دوسرا بندہ آ جائے. اور اب تمہارا امتحان یہ ہے کہ تم اپنی بھوک کو فوقیت دیتے ہو یا دوسرے مرد مومن کی بھوک کو فوقیت دیتے ہو. ظاہر سی بات ہے کہ اس میں ہم جو ہے وہ اہل بیت کے علاوہ ہمارے سامنے اتنی زبردست مثال نہیں مل سکتی ہے کہ جہاں اس قدر بھوک سے جو ہے وہ آدمی کو روزہ ہے, مشکل تمام جو ہے پانچ روٹیاں تیار ہوئی ہیں, تو اب ظاہر سی بات ہے کہ دن بھر کے روزے کے بعد بھوک ہوگی کہ نہیں ہوگی. اور اب جیسے ہی افطار کا وقت آتا ہے آ کر کے آدمی پکار دیتا ہے کہ صاحب میں بھوکا ہوں. نہیں ہے کہ بڑے لوگ بلکہ گھر کے بچے بھی اپنی روٹیاں اٹھا دیتے ہیں, ایک بھوک ہوئی, اس سے زیادہ شدید بھوک دوسرے روزے کے بعد ہوگی کہ نہیں ہوگی. دوسرے روزے کے بعد بھی بھوک ہوئی, اور اس وقت جیسے ہی جو ہے وہ انسان چاہتا ہے کہ اہل بیت کے پانچوں افراد کے ہم روٹی کھائیں, اتنے میں پھر آواز آ جاتی ہے کہ صاحب ہم اسیر ہیں, وہ بھی سامنے دی جاتی ہے, ہم مسکین ہیں, وہ بھی سامنے دی جاتی ہے. یعنی تین دن تک انسان اپنی بھوک کو برداشت کرتا ہے دوسرے کی بھوک کے مقابلے میں. قرآن مجید یہ کہتا ہے کہ یہ امتحان ہوگا. میں نے عرض کیا کہ ہر انسان کا امتحان کا نسخہ ایک نہیں ہے, سب کا امتحان اس کی اوقات کے اعتبار سے ہوتا ہے, اس کی شخصیت کے اعتبار سے ہوتا ہے. ممکن ہے کہ ہم بھی اس میں شامل ہوں, اگرچہ اہل بیت کے طرز پر نہ صحیح, لیکن ابتدائی مرحلے میں یہ تو ہے کہ ہمارے پاس دو روٹی ہے, چاہے ہم کھا لیں یا کسی فقیر کو دے دیں, یہ اس امتحان سے ہم گزر سکتے ہیں. اور اگر اس امتحان سے ہم گزر جائیں تو کہاں پہنچیں گے, وہ آ رہے ہیں صلوات پر محمد وآل. اور بلکہ ہم نے تو یہ بھی دیکھا ہے تاریخ میں کہ اپنے پاس ہے مگر اپنے اوپر دوسرے کو فوقیت دیتے ہیں. یہ بھی آیت جو ہے وہ اہل بیت علیہ الصلوۃ والسلام کی شان میں نازل ہوئی ہے کہ یؤثرون علی انفسہم, یہ ایثار کرتے ہیں اپنے نفس کے اوپر, ولو کان بہم خصاصہ, چاہے یہ چیز ان کے لیے مخصوص کیوں نہ کر دی گئی ہو. ایک فقیر آتا ہے پیغمبر صلی اللہ علیہ وآلہ وسلم کی بارگاہ میں, اس آیت کے شان نزول کے سلسلے میں جو واقعہ بیان کیا جاتا ہے کہ یہ آیت کب نازل ہوئی, یؤثرون علی انفسہم ولو کان بہم خصاصہ, یہ اپنے اوپر دوسرے کو ترجیح دیتے ہیں چاہے وہ چیز ان کے لیے مختص کیوں نہ ہو. کہتے ہیں کہ پیغمبر کے پاس ایک شخص آیا اور کہتا یا رسول اللہ انی جائع, میں بھوکا ہوں. جا رجل الی النبی فشکا الیہ الجوع, ایک شخص آیا پیغمبر کی بارگاہ میں اور اس نے آ کے پیغمبر سے جوع کی شکایت کی, بھوک کی شکایت کی. فبعث رسول اللہ الى بیوت ازواجہ, پیغمبر نے پہلے اپنے گھر بھیجا اپنے ازواج کی طرف کہ جاؤ بھائی دیکھو وہاں کچھ مل جاتا ہوں تو اس بندے خدا کی بھوک مٹا دو. فقلنا ما عندنا الا الماء, پیغمبر کا حال یہ تھا کہ ان کے گھر میں بھی کچھ کھانے کو نہیں تھا, ازواج کا یہ جواب یہ تھا کہ ما عندنا الا الماء, ہمارے پاس پانی کے علاوہ اور کچھ نہیں ہے. فقال رسول اللہ,
अब जब ये जवाब आ गया अजवाज की तरफ से, हमारे यहां तो कुछ है ही नहीं खाने पीने को, हम क्या करें, हम कहां से इस बंदे खुदा की जो है भूख को जो है दूर कर सकते हैं। فقال رسول الله صلى الله عليه وسلم من لهذا الرجل, कौन है भाई जो इस मर्द मोमिन की, इस इंसान की, इस रजुल की फरियाद को पहुंच सकता है। فقال علي بن ابي طالب عليه السلام, ऐसे मौके के ऊपर सिवाय अमीर उल मोमिनीन अलैहि सलातो व सलाम के आपको और कोई नहीं मिलेगा कि जो अपने घर में फाका हो रहा हो उसके बावजूद दूसरों की जो है वो मदद के लिए तैयार हो। पैगंबर ने फरमाया मन लिहाज़र रजुल, कौन है जो इसकी जो है वो दस्तगीरी कर सकता है। फकाल अली इब्न अबी तालिब अलैहि सलातो व सलाम अना या रसूल अल्लाह, मौला सलामुल्लाह अलैहि ने फरमाया या रसूल अल्लाह मैं। व अता फातिमा, ये कह करके मौलाए कायनात उस मर्द मोमिन को लेकर के आए घर हजरत ज़हरा सलामुल्लाह अलैहा के पास। फ़क़ाला अलैहि सलातु वसलाम, अमीरुल मोमिनीन सलामुल्लाह अलैहि ने पूछा मा इंदकी यबनत रसूलिल्लाह, ए बिन्त फातिमा है कुछ आपके पास, है आपके पास कुछ खाने को। फ़क़ालत, शहजादी का जवाब था मा इंदना इल्ला क़ुतु सबीय, हमारे पास कुछ नहीं है, एक बच्चे की ग़िज़ा है फकत, चाहे हसन खा ले, चाहे हुसैन खान हो, चाहे ज़ैनब खान, चाहे उम्मे कुलसूम खान। वाकई खुदा तेरा लाख एहसान, बहुत मैं कहता हूं अपनी मजलिसों में इस जुमले को, कहां हम लोग और कहां इतने बड़े लोग, ये मामूली एहसान और कर्म उस महबूद का नहीं है कि उसने इसे घर कुनबे और खानदान में पैदा कर दिया कि इश्क़ अहले बैत अलैहिस्सलातु वस्सलाम नसीब हो गया। फातिमा तुम्हारे पास कुछ है, फरमाया मा इंदना इल्ला क़ुतु सबीय, सिवाय एक बच्चे की गिज़ा के, ये बच्ची के लिए, और हमारे पास कुछ नहीं है। वलाकिन्ना नुअसिरु दैफना, मगर हम मेहमान को अपने ऊपर मुकद्दम करेंगे। मौलाए कायनात ने जानते क्या फरमाया, फरमाया ज़हरा चराग बुझा दो, बच्चे को सुला दो। अपने बच्चे को फाके से सुला दिया गया, चिराग गुल कर दिया गया। बाज रिवायतें यहां तक कहती हैं कि चिराग ठीक करने के बहाने से अमीर मोमिनीन ने जो है उसको गुल किया और साथ साथ खा रहे ताकि मेहमान ये ना समझे कि ये नहीं खा रहे, मुंह इस तरह चला रहे हैं कि मेहमान को ये समझ में आए कि ये भी खा रहे हैं, और उसके बाद अपना खाना दूसरे के ऊपर। मौलाए कायनात ने उस इंसान को जो भूखा था, जो जायर था, उसको खिला दिया और खुद फाके से पूरा घराना, पूरा कुनबा, मैं हसन हुसैन हजरत ज़हरा सलामुल्लाह अलैह के सुन गए। वलनब्लुवन्नकुम बिशैइन मिनल खौफि वलजू, हम तुमको आजमाएंगे भूख के जरिए से कि तुम्हारे पास जो है वो खाना मौजूद है, भूख भी मौजूद है, और सामने कोई दूसरा बंदे मोमिन आ जाता है तो तुम अपने मुकाबले में उस पर कितना इशार कर सकते हो। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के लिए भी रिवायत इस तरह की मिलती है कि पूरी जिंदगी में पैगंबर अकरम के कोई ऐसा जमाना नहीं है कि जिसमें 3 दिन लगातार पैगंबर ने पेट भर के खाया। कहते मा शबा रसूलुल्लाह सलासा अय्याम मुतवालिया, पैगंबर ने लगातार 3 दिन पेट भर के कुछ नहीं खाया। हत्ता फारकत दुनिया, यहां तक के हजरत की वफात हो गई, इस दुनिया से चले गए। उसके बाद जो जुमला ऐसा नहीं कि पैगंबर के पास था नहीं, देखिए एक है मजबूर है, ऐसा नहीं कि रसूलुल्लाह के पास था नहीं और वो मजबूर थे नहीं खाते थे। रिवायत ये कहती है कि मा शबअ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम सलासत अय्याम मुतवालिया, पैगंबर ने 3 दिन लगातार मुतवाली मुसलसल भर पेट खाना नहीं खाया। वलौ शाअ लशबअ, अगर चाहते तो पेट भर के खा सकते थे। वलाकिन्नहु युअसिरु अला नफ्सिह, मगर पैगंबर का मिजाज यह था कि वह हमेशा अपने ऊपर दूसरों को मुकद्दम करते थे। रिवायत यहां तक कहती उस माह मुबारक रमजान के कि जिस साल मौला अमीरुल मोमिनीन सलामुल्लाह अलैह की शहादत हुई, उस पूरे रमजान तो किसी दिन अमीरुल मोमिनीन ने बाकायदा खाना खाया ही नहीं। और वो मशहूर है कि जब बेटी लेकर के आती है तो जवाब क्या दिया है मौलाए कायनात ने। अब मसला यहां है कि यह इम्तिहान की मंजिल दोनों के लिए हो सकती है। अब यहां से जो गुजारिश मैं शुरू कर रहा हूं कि हो सकता है कुरान मजीद जो कह रहा है कि हम तुम्हारा इम्तिहान लेंगे खौफ के जरिए और भूख के जरिए, तो अब भूख एक आदमी को है और सामने एक आदमी ऐसा है जिसके पास मौजूद है, तो कोई जरूरी नहीं है कि भूख से सिर्फ उस भूखे का इम्तिहान हो सकता है कि भूख दूसरे की हो, इम्तिहान हमारा हो। यह भी मुमकिन है कि तुम कितना ईसार कर सकते हो। चुनांचे पैगंबर फरमाते हैं या अबादर, एक चीज यह कि आदमी روایت میں آپ کی خدمت میں نقل کروں جو شیعوں کے لیے چھٹے امام امام صادق علیہ السلام فرماتے ہیں. یہ امتحان کئی طریقے سے ہو سکتا ہے. ایک تو یہ کہ ہمارے پاس نہیں ہے, ہم بھوکے ہیں. یہ دوسرا آدمی جس کے پاس ہے اور وہ ہماری بھوک کو دور کر سکتا ہے, تو ممکن ہے کہ اس امتحان میرے لیے بھی ہو, ممکن ہے ان کے لیے بھی ہو. ان کے لیے امتحان یہ ہے کہ تم کو پتا تھا کہ تمہارا پڑوسی فاقے سے ہے, تم نے اس کی مدد کیوں نہیں کی. اس کے لیے امتحان یہ ہے کہ تمہارے اوپر فاقہ آیا, تم نے آبرو ریزی تو نہیں کی, تم نے ہاتھ تو نہیں پھیلایا, تم نے اپنی عزت تو نہیں بیچ دی. اس لیے کہ مومن کی عزت سب روایت کہتی کہ اللہ نے, ایک بڑا مسئلہ ہمارے ہاں آتا ہے جو ہے وہ شیعہ فقہ میں, کہ آیا بندہ مجبور ہے کہ مختار. یہ سوال ہے اور پرانا سوال یہ ہے کہ بندہ مجبور ہے کہ مختار. شیعوں کا نظریہ یہ ہے کہ بندہ نہ مجبور ہے نہ مختار ہے, درمیان ہے. اور اس کی مثال چھٹے امام نے بڑی لطیف دی تھی جب ایک شخص نے آ کر کے پوچھا کہ مولا بندہ مجبور ہے کہ مختار ہے, تو مولا نے فرمایا ایک پیر اٹھاؤ اپنا. اس نے اٹھا لیا, کہا دوسرا اٹھاؤ. اس نے کہا مولا گر جائیں گے. کہا بس اتنا ہی مجبور ہے اتنا ہی مختار ہے, نہ مکمل مجبور ہے نہ مکمل مختار ہے. تو کسی حد تک بہرحال اللہ تبارک و تعالی نے ہمارے شیعہ فرقے کے اعتبار سے بندے کو اللہ نے مختار خلق کیا. اور اگر مختار نہ بنایا ہوتا تو پھر نماز نہ پڑھنے کی سزا کیا ہے, پھر روزہ نہ رکھنے کی سزا کیا ہے, پھر گناہ آپ نے ہم کو مجبور بنایا ہے. اس پر بڑا لطیفہ ہے صلوات در محمد اللہ. صاحب جو لوگ یہ کہتے ہیں کہ صاحب بندہ مجبور ہے بغیر اس کی مرضی کے پتہ نہیں لگتا, بے شک, لیکن بندہ اپنے عمل میں مجبور ہے یا مختار, تو بعض کا نظریہ یہ ہے کہ نہیں صاحب ایک قدم بھی آپ آگے بڑھ نہیں سکتے سوائے اس کی مرضی کے, بندہ بالکل مجبور ہے. تو عزیز من اگر مجبور ہے تو پھر نماز پڑھی تو مجبوری ہے, روزہ رکھا تو مجبوری ہے, کار خیر کیا تو مجبوری ہے. ایک چور داخل ہو گیا کسی کی باغ میں اور اس نے وہاں جو ہے وہ پھل توڑ کر کے کھانا شروع کیا. وہ بےچارا مالک آ گیا, اس نے کیا کر رہے ہو؟ کہا بندہ مجبور ہے, اللہ کی مرضی تھی کہ میں تمہارے جو ہے وہ باغ سے پھل توڑ کر کے کھاؤں, میں کھا رہا ہوں. کہا ٹھیک, بہت اچھی بات ہے, بالکل بسم اللہ. اس وقت رسی وسی لا کر ان کو باندھ کے اس نے پٹائی شروع کی. کہا تم یہ کیا کر رہے ہو؟ کہا بندہ مجبور ہے, پھر اللہ چاہ رہا کہ میں تمہاری پٹائی کروں. تو مسئلہ یہ ہے کہ انسان مختار ہے. اب اختیار کی حدیں وہ ایک الگ موضوع ہے, وہ ایک الگ درس کی جگہ ہے کہ کس حد تک بندہ مختار ہے, کس حد تک بندہ مجبور ہے. ایک ہم نے جو ہے وہ مجمل طریقے سے امام کا آپ کا نظریہ بتا دیا آپ کو اہل بیت کا, کہ نہ مکمل مختار ہے نہ مکمل مجبور ہے. اللہ تبارک و تعالیٰ نے بندے کو اختیار دیا. اب جو روایت سنا رہا ہوں, اللہ تبارک و تعالیٰ نے اپنے بندے کو مختار بنایا ہے, اللہ تبارک و تعالیٰ نے اپنے بندے کو اختیار دیا ہے ہر چیز کا, روایت جو کہتی ہے, مگر اس نے بندے کو یہ اختیار نہیں دیا ہے کہ وہ اپنے آپ کو کسی کے سامنے ذلیل کرے. یہ عجیب ہے. چنانچہ چھٹے امام فرماتے ہیں کہ ہمارے شیعوں کی علامت یہ ہے کہ ہمارا شیعہ کسی کے آگے ہاتھ نہیں پھیلا سکتا, ولو مات جوعاً, چاہے وہ فاقے سے مر کیوں نہ جائے. البتہ اس حدیث پر انشاءاللہ گفتگو ہوگی. کیا واقعا ایک طرف آپ کہتے ہیں کہ جان بچانا واجب ہے, دوسری طرف آپ کہتے ہیں کہ صاحب جان مر بھی جائے گا بھوک سے تب بھی جو ہے وہ شیعہ ہمارا ہاتھ نہیں پھیلائے گا, ہمارے شیعہ کی علامت ہے. لیکن مجمل طریقے سے یہ ہے کہ اللہ تبارک و تعالیٰ نے مومن کو اپنے کو ذلیل کرنے کا اختیار نہیں دیا. چنانچہ پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم فرماتے ہیں کہ یہ مانگنا بھی, کسی کے سامنے ہاتھ پھیلانا بھی, یہ بھی تو ایک طریقے کی ذلت ہے نا, یہ بھی تو اپنے کو ایک طریقے کا رسوا کرنا ہے. مومن ہو تو فاقے سے سو جاؤ مگر ہاتھ مت پھیلاؤ, اپنے آپ کو ذلیل مت کرو, اپنے آپ کو رسوا مت کرو. چنانچہ حضرت نے فرمایا ابو ذر سلام اللہ علیہ سے, یا ابا ذر ایاک والسؤال, ابو ذر خبردار بچو, پرہیز کرو سوال سے, کسی کے آگے ہاتھ پھیلانے سے. کیوں؟ فَإِنَّهُ ذُلٌّ حَاضِرٌ وَفَقْرٌ تَتَعَجَّلُ فِيهِ, اس لیے کہ اس دنیا میں سوال کرنا اس دنیا میں ذلت کا سبب ہے. وَحِسَابٌ طَوِيلٌ يَوْمَ الْقِيَامَةِ, اور قیامت میں اچھا خاصا تم کو اس کے لیے کھڑا ہونا پڑے گا بارگاہ الٰہی میں کہ ہم نے تم کو ایمان کے ساتھ, اس لیے قرآن کہتا ہے نا عزت کس کے لیے ہے؟ خدا کے لیے. عزت کس کے لیے ہے؟ رسول کے لیے. عزت کس کے لیے ہے؟
والمؤمنین اور مؤمنین کے لیے. تو اللہ نے تم کو عزت دار بنایا تھا, تم نے کسی کے آگے ہاتھ پھیلا کر کے اپنے آپ کو ذلیل کیوں کیا؟ تو دو مصیبت ہے ابو ذر, یا کا سوال, اے ابو ذر خبردار کسی کے آگے ہاتھ نہ پھیلانا, اس لیے کہ کسی سے مانگنا طلب کرنا ہاتھ پھیلانا دنیا میں ذلت ہے اور قیامت میں طول حساب کا سبب ہے. پیغمبر فرماتے ہیں ایک چیز کا اگر ہم سے تم وعدہ کر لو نا تو ہم تم سے جنت کا وعدہ کر لیں. عجیب صلوات در محمد اللہ, کہاں لے جانا چاہتا ہے دین ہم کو, کتنا باعزت بنانا چاہتا ہے مذہب. پیغمبر فرماتے ہیں کہ من یتکفل لی اللہ یسأل الناس, جو ہم سے وعدہ کر لے کہ ہم کسی سے مانگیں گے نہیں کچھ, ایک وعدہ ہم سے کرو تم, اپنے اصحاب کے درمیان کہہ رہے ہیں. صوبان نام کا شخص ناقل ہے اس روایت کا, صوبان کہتا ہے کہ پیغمبر نے فرمایا کہ اگر جو ہے وہ مجھ سے کوئی بھی اس مجمع میں ایک وعدہ کر لے کہ اللہ یسأل الناس کہ وہ کسی پبلک کے آگے ہاتھ نہیں پھیلائے گا, میں اتکفل لہ بالجنہ, میں اس سے وعدہ کرتا ہوں جنت کا. مجھ سے تم وعدہ کر لو آج کہ تم کسی کے آگے ہاتھ نہیں پھیلاؤ گے, میں تم سے وعدہ کرتا ہوں تم کو کل کو جنت ضرور ملے گی. قال صوبان انا, جب پیغمبر نے پوچھا پبلک سے کہ ہے کوئی اس میں ایسا جو مجھ سے ایک وعدہ کرے میں اس سے جنت کا وعدہ کروں, وعدہ کیا ہے کہ اللہ یسأل الناس پبلک کے آگے ہاتھ نہ پھیلاؤ, میں اس کے لیے جنت کا وعدہ کرتا ہوں. فقال صوبان انا, صوبان کھڑے ہوئے کہنے لگے یا رسول اللہ میں وعدہ کرتا ہوں. اور روایت کہتی فقال صوبان لا یسأل الناس شیئا, پھر چاہے کتنی مصیبت میں پڑے شاید صوبان, پھر انہوں نے زندگی میں چونکہ پیغمبر سے وعدہ کیا تھا کہ ہم کسی کے آگے ہاتھ نہیں پھیلائیں گے, تو پھر صوبان نے اپنی زندگی میں کسی سے کوئی سوال نہیں کیا. یہ بھی حدیث رسول اللہ صلی اللہ علیہ وآلہ وسلم سے ہے کہ اگر مانگو گے, نہ مانگنے کا جو ہے وہ صلہ کیا ہے, پیغمبر نے فرمایا ہم سے وعدہ کرو کہ تم کسی کے آگے ہاتھ نہیں پھیلاؤ گے, ہم جنت کا وعدہ کرتے ہیں. اور اگر مانگ لیا, اپنی غربت ظاہر کر دی, اپنا فقر ظاہر کر دیا, اپنی بھوک تم نے ظاہر کر دی, تو جانتے ہو اس کا نتیجہ کیا ہوگا؟ اللہ اکبر. ما من عبد فتح على نفسه بابا من المسألہ, کوئی بھی بندہ خدا ایسا نہیں ہے کہ جو اپنے لیے سوال کا دروازہ وا کرے, سوال کا ایک دروازہ اگر کوئی کھولتا ہے, فتح اللہ علیہ سبعین بابا من الفقر, اگر اپنے لیے تم سوال کا, مانگنے کا, لوگوں کے سامنے ہاتھ پھیلانے کا ایک واقعہ انجام دو گے, ایک باب کھولو گے, اللہ تمہارے لیے 70 دروازے فقر کے کھول دے گا. کس قدر دین یہ چاہتا ہے کہ خبردار خبردار اپنی آبرو کسی کے سامنے مت کرو. من سأل غیر اللہ استحق الحرمان, اسی مفہوم کی یہ بھی حدیث ہے کہ جس نے بھی غیر خدا سے مانگا, دیکھیے اللہ سے زیادہ, روایت کہتی ہے کہ خدا سے زیادہ غیرت دار کوئی نہیں ہے, اللہ سے زیادہ غیرت کسی کو نہیں ہے. اور اللہ نے کہا ہے اذا سألك عبدی اذا سألك عبادی انی فانی قریب, جب میرا بندہ مجھ سے مانگے گا میں اپنے بندے کا کی بات پوری کروں گا, میں اپنے بندے کا سوال پورا کروں گا. اب اللہ کہہ رہا ہے کہ میرے بندے مجھ سے مانگو, ادعونی استجب لکم, مجھ سے مانگو میں تمہاری دعا کو قبول کروں گا. اور اب ہم پریشان ہو کر کے, رات کے فاقے سے پریشان ہو کر کے زید کے پاس چلے گئے, اللہ کو یہ بات, میں نے کہا تھا نا مجھ سے مانگو, تو ہم تو مانگ رہے ہیں کہاں ملا. کہ یہی تو امتحان کی منزل ہے, تھوڑا سا صبر کرتے. اگر کوئی شخص غیر خدا سے مانگتا ہے تو روایت کہتی استحق الحرمان, تو وہ اللہ کی طرف سے مستحق قرار پاتا ہے محرومیت کا. صلوات پر محمد. امام زین العابدین علیہ السلام بھی اسی مفہوم کی بات فرماتے ہیں, فرماتے ہیں طلب الحوائج الى الناس, لوگوں کے سامنے اپنی حاجتوں کا طلب کرنا, اپنی ضرورتوں کا بیان کرنا, مذلت للحیات, وہ اس کی زندگی کے لیے, حیات کے لیے ذلت کا سبب ہے. مذہبت للحیا, اس کی حیا ختم ہو جانے کے سبب ہے. واستخفافاً بالوقار اس کی حیثیت اس کا وقار اس کا مرتبہ گھر جانے کی ضرورت کی نوبت ہے وہو الفقر الحاضر اور یہ انسان کو دنیا میں جیسا کہا کہ ایک بار کسی کے آگے ہاتھ پھیلاؤ گے 70 گنا اللہ تم کو فقیر بنا دے گا وہو الفقر الحاضر وقلت طلب الحوائج من الناس اور لوگوں سے کم مطالبہ کرنا ابھی آگئی بات کم مطالبہ کرنا یہ کم کا مطلب یہ ہے کہ جہاں تک ہو سکے اپنے آپ کو محفوظ رکھو لوگوں کے سامنے وقلت طلب الحوائج من الناس لوگوں سے کم سوال کرنا هو الغنى الحاصل یہ انسان کو غنی بناتا ہے یہ انسان کو بے نیاز بناتا ہے شیعتنا من لا يسأل الناس ہمارے شیعہ کی پہچان یہ ہے کہ جو کسی کے آگے ہاتھ نہیں پھیلاتا ولو ماتا جوان چاہے وہ فاتح سے اس دنیا سے رخصت کیوں نہ ہو جائے تو اب یہاں سوال یہ ہوتا ہے کیا واقعا شیعوں کے لیے یہ بات اتنی زیادہ اہم ہے کہ بھوک سے مر جاؤ مگر کسی کے آگے ہاتھ نہ پھیلاؤ تو پھر وہ کیا کہتے ہیں کہ جان کا بچانا واجب ہے آدمی کی جب موت پر آ جائے تو حرام چیز بھی حلال ہو جاتی ہے اور اس طرح کے واقعات ہیں اس طرح کے داستانیں ہیں آدمی جا رہا ہے دیکھ رہا ہے کہ صاحب وہ کوئی مومنہ ہے سیدانی ہے بیٹھ کر کے جو ہے گھور کے اوپر مردہ مرغ چھیل رہی ہے یہ بندہ خدا جا رہے تھے انہوں نے دیکھا انہوں نے کہا کیا بھائی تب اور کھانے کا شوق ہے تم کو یہ ہے اس میں منتحل عمل پوری داستان ہے نقل کر چکا ہوں آپ کے درمیان اتنا تم کو شوق ہے جو ہے مرغ کھانے کا تمہیں پتا نہیں کہ مردار حرام ہے جواب کیا تھا اس کا مجھے پتا ہے یہ مردار حرام ہے مجھ کو دین مت بتاؤ مجھ کو دین اچھی طرح معلوم ہے دین میرے گھر سے چلا ہے میں سیدانی ہوں علی و فاطمہ کی بیٹی ہوں میرے بچوں کے فاتح کی نوبت اب یہ ہے کہ اگر میں یہ مردہ مرغ نہیں لے جاؤں گی تو میرے بچے فاتح سے مر جائیں گے آپ نے دیکھا وہ مان سکتی تھی نا مگر مردہ کی طرف چلے گی تو آپ کہیں گے صاحب حرام چیز اس منزل پر آ کر کے حلال ہو گئی نا تو کہاں ہے کہ جو ہے وہ لو ماتا جوان چاہے مر جائے گا کہ اس کا اس روایت کا مطلب یہ نہیں ہے کہ آدمی جو ہے وہ واقعاً مر جائے اور کچھ نہ کھائے حرام چیزیں حلال ہو جاتی ہیں اسی صورت میں اس روایت کا مطلب یہ ہے شاید کہ تاکید کے لیے کہ جہاں تک ہو سکے جتنا برداشت کر سکو اتنا برداشت کرو لوگوں کے آگے ہاتھ نہ پھیلاؤ اس لیے کہ اگلی روایت جو عرض کر رہا ہوں اس روایت نے کہا کہاں کہاں تم ہاتھ پھیلا سکتے ہو چنانچہ روایت میں ہے یہ بھی امام زین العابدین علیہ السلام سے فرماتے ہیں کہ ان المسئلہ لا تحل سوال کرنا مانگنا کسی سے طلب کرنا جائز نہیں ہے الا فی احدى ثلاث مگر یہ کہ تین صورتوں میں سے کوئی ایک صورت ہو وہاں اگر آدمی مانگنا چاہتا ہے تو کوئی حرج نہیں ہے نمبر ایک دم مفجع ایک انسان ہے اس نے کسی کو قتل کر دیا اور اب اس کو جو ہے وہ پھانسی کا حکم ہو گیا یا تو یہ تختہ دار پہ جائے گا یا خونبہا عطا کرے خونبہا معمولی چیز نہیں 100 اونٹ کے برابر ہے تو اتنا پیسہ اس کے پاس نہیں ہے اب اگر وہ کہیں سے مان جانچ کر کے خونبہا اکٹھا کر لیتا ہے اور اس کو دے دیتا ہے مقتول کے ورثہ کو تو ایک آدمی کی جان بچ سکتی ہے اور ہو سکتا ہے کل کو توبہ کر لے اور اپنے آپ کو بچا لے تو ایسی صورت میں کہ جب خونبہا کہیں دینا ہو کسی کی جان کا مسئلہ ہو تو وہاں کے اوپر آدمی سوال کر سکتا ہے وہاں پر آدمی مانگ سکتا ہے ان المسئلہ لا تحل الا فی احدى ثلاث دم مفجع او دین او دین مکرہ یا یہ کہ اتنا مقروض ہو گیا ہے آدمی کہ جس سے اس کی کمر ٹوٹ گئی ہے اب اگر ہم کسی کے آگے ہاتھ نہیں پھیلائیں گے اور اس کا قرض زیادہ نہیں کریں گے تو اس سے زیادہ ذلت ہم کو حاصل ہونے لگے گی تو ایسا اگر کوئی قرض ہے جس سے انسان کی کمر شکستہ ہو رہی ہے تو اب وہاں بچی کی مجبوری ہے ادھر بھی ذلت ہے مانگنے میں بھی ذلت ہے تو ظاہر میں تو مانگ کر کے کم از کم اس کا حق تو ادا کر دو ایک کسی کا حق تو اپنی گردن پر لے کے نہیں جاؤ گے اور دوسرے او فقرین متقی وہی کہ ایسی فقیری ہو کہ پھر بال بچوں کا گزارا مشکل ہو جائے ایسی صورت اگر ہے تو انسان جو ہے وہ کسی کے آگے ہاتھ پھیلا سکتا ہے اس حدیث کو رکھیں اور اس حدیث کو رکھیں کہ ہمارا شیعہ وہ ہے کہ جو بھوکا مر سکتا ہے کسی کے آگے ہاتھ نہیں پھیلاتا جب دونوں کو اکٹھا کریں گے تو بیچ کی ایک راہ نکل کے یہ آئے گی کہ جہاں تک برداشت کر سکتا ہے انسان وہاں تک اس کو برداشت کرنا چاہیے صلوات
मेहनत करने में जो है वो जिल्लत नहीं है, मजदूरी करने में जिल्लत नहीं है। दुनिया में इंसान क्या अमीरुल मोमिनीन सलामुल्लाह अलैह से ज्यादा इज्जतदार है, मौलाए कायनात से ज्यादा आबरूमंद है, और अपने रोजमर्रा की जरूरियात को पूरा करने के लिए यहूदी के बाग में जो है वो काम कर रहे हैं। तो काम करना जिल्लत नहीं है, अहले बैत का कहना है हाथ फैलाना जिल्लत है। चुनांचे रिवायत कहती पैगंबर फरमाते कि लौ अन्न अहदकुम याखुदु हबलन फयाती बिहुज्मति हतबिन, अगर तुम में कोई शख्स फकीर है खाने पीने के जो उसके लिए मुश्किल हो रही है, और जाहिर खानदानी आदमी है फर्ज कीजिए, वो बेचारा मेहनत करेगा मजदूरी रक्षा चलाएगा तो उसकी जिल्लत की बात है। पैगंबर मफहूम है, पैगंबर उस जमाने रक्षा तो नहीं था, मफहूम अर्ज कर, रक्षा चला लो इसमें जिल्लत नहीं है, हाथ मत फैलाओ इसमें जिल्लत है, इसमें रुसवाई है। चुनांचे फरमाते हैं लव अन्न अहदकुम, अगर तुम में से कोई शख्स याखुदु हबलन फयाती बिहुज्मत हतबिन अला दहरे, अगर तुम में से कोई शख्स रस्सी ले ले, रस्सी में बांध करके अपनी पीठ पर लकड़ियां लेके आए बाजार में बेचे, फयकुफ बिहा वजहू, और उससे अपनी आबरू बचा ले मांगने के सिलसिले में, खैरुल लहू मिन अन युसअल, कहीं बेहतर है कि आदमी किसी के जाके हाथ जाके फैलाए। कहनी कि कैसे हम अपनी पोस्ट के ऊपर अगर लकड़ी लाद करके जा रहे हैं बाजार में बेचने के लिए, 50 आदमी देखेंगे, 50 आदमी के सामने हमारी तौहीन और जिल्लत होगी कि साहब ये देखिए फला साहब अब इनकी नौबत ये आ गई है कि साहब प्याज बेच रहे हैं, अब ये नौबत इनकी आ गई रक्षा चला रहे हैं, अब ये नौबत इनकी आ गई कि लकड़ी बेच रहे हैं, और जाकर के खामोशी से किसी के घर आहिस्ता से चाय के साथ, अरे भाई जैद साहब मेहदी अम्बा साहब मसला है थोड़ा सा, तो एक ही आदमी के सामने तो जिल्लत हुई। हदीस कहती है वो 50 की तौहीन बेहतर है इस एक की जिल्लत के मुकाबले में। हाथ मत फैलाओ, अपनी कुव्वत बाजू से इस्तेमाल करो। सलावात पर मुहम्मद। अब सवाल यह है कि ठीक है, मगर बहुत अगर मजबूर हुआ इंसान तो अब उसको इतनी इजाजत है कि जान का बचाना वाजिब है, आप हाथ फैला सकते हैं, लेकिन उसमें भी देखो किसके सामने बात करनी है। हर कसो नाकस के सामने बात मत रखो। एक आदमी जिसके लिए शक है हमको, पता नहीं करेगा नहीं करेगा, अक्सर हमें यार कह के तो देखो, होता नहीं होता, हमें कह के तो देखो, नहीं देंगे तो क्या जो है प्याला थोड़ी तोड़ देंगे, ये हमारे यहां मुहावरा चला आ रहा है कि भाई मदद नहीं करेंगे तो क्या हमारा कासा थोड़ी तोड़ देंगे। इमाम फरमाते हैं अगर यह है तो मत करो उससे। चुनांचे इमाम सादिक अलैहि सलाम फरमाते हैं ला तसअल, ला तसअल उसके उससे मत, इजाजत है मान सकते हो अगर इन नौ चीजें सूरत हाल आ गए, लेकिन ला तसअल उससे मत मांगो, मन तखाफ अन यमना, जिस आदमी से तुमको ये खौफ हो ये डर हो कि वो तुमको मना कर सकता है। अगर शक भी है कि मना कर देगा तो उसके मालूम आबरू भी गई और कुछ मिला भी नहीं, लिहाजा उसके सामने हाथ मत फैलाओ। ये तो हो गया एक तरफ का, मैंने कहा ना दोनों का इम्तिहान हो सकता है। हमारी भूख का इम्तिहान हमारे लिए है कि हाथ तो नहीं फैलाता, अपने को बेइज्जत तो नहीं करता, अपने को जलील तो नहीं करता, अपने को रुस्वा तो नहीं करता, मत करो मत जाओ मत हाथ फैलाओ रक्षा चला लो लकड़ी बेच लो कुछ कर लो मगर किसी के आगे हाथ, हाँ बहुत मजबूर है तो हाथ फैलाओ। अब जो हाथ फैलाया, अब मसला आया आपका, एक आदमी ने आके हाथ फैलाया, अब यह इम्तिहान जो इसकी है इम्तिहान पूरे समाज का है, भूख एक आदमी की है इम्तिहान पूरी मिल्लत का है। चुनांचे पैगंबर फरमाते हैं ला तक्तउ अलसाइल, कभी भी साहिल को अपने पास से वापस मत करो। एक सवाल ये आता है और अक्सर लोग हम लोगों से पूछते हैं कि वाराना सही भी होते हैं इसमें, गलत भी होते हैं इसमें, झूठे भी होते हैं इसमें, सच्चे भी होते, ये सवालात होते हैं वो आज अल्हम्दुलिल्लाह इन रिवायात से मैं आपकी खिदमत में अर्ज करता हूं। पैगंबर ने पहले मरहले में फरमाया ला तक्तउ अलसाइल, देखो साहिल की बात को मत काटो, इसमें ये नहीं है कि वो मुस्तहक है नहीं है, सच्चा है झूठा है, पैगंबर ने फरमाया कि साहिल की बात को काटो मत। या रसूल अल्लाह
یہی ایک چیز ہے جس سے تم بچ رہے ہو. صلوات بر محمد. مسئلہ
زید کے پاس جو ہے وہ ہم لوگ ساتھ ہوتا رہتا, صاحب جیب کٹ گئے, فلاں ہو گیا فلاں ہو گیا, بعد مان لو صاحب بالکل سب غلط تھا. اب اس کے بعد دوسرا آدمی آ گیا, اس نے بھی وہی کہانی سنائی. چار دن پہلے چونکہ یہ کیس ہو چکا تھا اور اب ہم کو یہ ہوا کہ یار یہ بھی اسی طرح کا تو نہیں ہے. نتیجے میں جو ہے وہ اس کو ہم نے انکار کر دیا, معلوم ہوا وہ واقعی تھا. اب کیا کرے گا آدمی, سزا کا مستحق ہے. پیغمبر فرماتے ہیں کہ سزا کے تو بہت زبردست مستحق تھے تم ایک سائل کو ٹھکرا کر کے, لیکن اگر یہ سائل لوگ جھوٹ نہ بولتے ہوتے نا تو تم لوگوں کا بچنا مشکل تھا. عجیب ہے, کیا فرمایا پیغمبر نے کہ فلو ان المساکین یکذبون ما افلح من ردکم, اگر یہ ایک ذرا سا شبہ نہ ہوتا نا کہ یہ مساکین جھوٹ بھی بولتے ہیں تو تمہارے جو ہے انکار کی بنیاد پر تم کسی قیمت پر بچنے کے قابل نہیں تھے. یہ ایک ذرا سی گنجائش ہے کہ یا اللہ ہم کو شک تھا, لیکن شک تھا تب بھی ایسا مت کرو. اب میں آپ کو روایت سناتا ہوں. نام سنا ہے آپ نے ایک شخصیت کا جن کا نام کیا تھا, ابو حمزہ صومالی, بہت مشہور. ابو حمزہ صومالی نے نماز پڑھی صبح کی امام کے ساتھ. کس امام کے ساتھ؟ یہ مین جو ہے وہ ان کا زمانہ تھا, پانچویں امام کے دور میں بھی تھے, لیکن مین ان کا زمانہ تھا امام زین العابدین علیہ الصلوۃ والسلام کا. ابو حمزہ صومالی انہی سے وہ دعا سحر ہے جو چوتھے امام کی ہے, آپ رمضان میں پڑھتے ہیں. ابو حمزہ صومالی, ابو حمزہ صومالی کہتے ہیں بہت قریب تھے امام سے. صبح صبح کا وقت تھا, یہ گئے امام کے گھر پہنچ گئے نماز صبح کے وقت, اور نماز صبح پڑھی جماعت سے امام کے ساتھ. اور ابھی دعا ہم لوگوں میں اتنا تو ہے نہیں کہ دو رکعت نماز پڑھی اور پھر فوراً سو گئے, جو ہے کہ اللہ میاں جانتے ہیں کہ صاحب ہم دو بجے رات کو تو لیٹے ہی تھے, یہی کیا کم ہے کہ اٹھ کے پڑھ لی دو رکعت نماز پھر سو. لیکن یہ اصحاب امام ایسے نہیں ہیں, ان کیا تو نماز کے بعد پھر دعائیں چلتی ہیں, عبادتیں چلتی ہیں. یہاں تک کہ اتنا وقت ہو گیا کہ لوگ نکلنے لگے سڑکوں پر, اتنے میں کسی نے امام زین العابدین سلام اللہ علیہ کے دروازے پر دستک دی. دروازے پر حضرت کے دقل باپ کیا, دروازہ کھولا گیا, مانا کوئی سائل ہے. امام نے فرمایا کہ جو ہو گھر میں دے دو. ابو حمزہ صومالی نے وہی جملہ کہا جو ہم آپ سوچتے ہیں, مولا کوئی ضمانت تو نہیں ہے کہ ہر مانگنے والا مستحق ہی ہو, ہر مانگنے والا ضرورت مند ہی ہو. امام نے فرمایا کہ میں نہیں چاہتا کہ ہمارے اوپر وہ مصیبت نازل ہو جو یعقوب پر نازل ہوئی. اور اب یہ تفسیر عیاشی پوری روایت موجود ہے, یہ کہ پھر امام نے پورا قصہ سنایا کہ قصہ کیا ہو, یعقوب پر یہ مصیبت آئی کیوں. اس سے اندازہ کیجئے کہ کسی ساحل کو پلٹانا کتنا بڑا جرم ہے. وہ مستحق ہے مستحق نہیں, وہ اس کا مسئلہ ہے. مولا ہر آدمی مستحق تو نہیں ہوتا. امام نے فرمایا مگر میں نہیں چاہتا کہ اس سائل کو واپس کر کے ہمارے اوپر وہ بلا نازل ہو جائے جو یعقوب پر نازل ہوئی. ابو حمزہ صومالی نے کہا مولا یعقوب پر بلا کیوں نازل ہوئی؟ کہ یعقوب کے یہاں اس دن دمبا زبا ہوا تھا, کھانا پکا ہوا تھا, آج کی زبان میں کہیے بریانی رہی ہو یا جو بھی رہی ہو, بہترین کھانا تیار تھا. شب جمعہ تھی, کھانا کھا لیا ان لوگوں نے. ایک بندے مومن روزے سے تھا, اس کے پاس افطار کو نہیں تھا کچھ, شہر میں وہ مسافر تھا یا انون تھا بہرا. وہ بیچارہ جب کوئی صورت نظر نہیں آئی تو آ کر کے اس نے جناب یعقوب کے یہاں تک طلبہ کیا اور آواز دی کہ اے اہل اہالی خانہ اپنے بچے ہوئے کھانوں میں سے, تفسیر یاشین میں لفظ بچا ہوا موجود, اپنے بچے ہوئے کھانوں میں سے مجھے دے دو, میں جاہر ہوں میں بھوکا ہوں. روایت کہتی ہے سنا, مگر وہی بات کے پتہ نہیں صحیح, مانگنے والے بہت آتے ہیں, اس ساحل کی تصدیق نہیں کی. وہ بیچارہ روزے دار فاقے سے جا کے سو گیا. امام فرماتے ہیں اسی وہی رات تھی جس دن یوسف نے خواب دیکھا تھا, یا ابت انی رأیت احد عشر کوکبا والشمس والقمر رأیتهم لی ساجدین. اور جبریل آگے اطلاع دی کہ آپ نے ایک سائل کا جواب نہیں دیا ہے, اب آپ مصیبت کے لیے تیار ہو جائیں.
تو اگر ہم کسی سائل کو رد کرتے ہیں اور ہو سکتا ہے کہ وہ واقعی مستحق ہوا, اگر مستحق نہیں ہے تب بھی ہمارا اجر کہیں نہیں جائے گا, اس لیے کہ ہم نے اس خوف میں اس کی مدد کی ہے کہ کہیں مستحق ہو تو کیا ہوگا. انظروا الی السائل, اب کہتے ہیں کہ ایک طریقہ امام نے بتایا, عجیب ہے کہ اگر کوئی طریقہ ہے, کوئی ہنر ہے ایسا کہ جس سے ہم اندازہ کر سکیں کہ یہ جو بول رہا ہے صحیح بول رہا ہے کہ نہیں بول رہا ہے. آپ لوگوں ذہن میں ہے کوئی خاکہ ایسا کہ کیسے آزمایا جا سکتا ہے, کیسے جانچا جا سکتا ہے کہ یہ آدمی جو آگے کہہ رہا ہے کہ میری بیٹی کی شادی ہے اور بالکل سر پہ معاملہ ہے اور ہمارے پاس کوئی انتظام نہیں ہے, کیسے اندازہ کرے کہ یہ سچ بول رہا ہے کہ سچ نہیں بول رہا ہے. اس لیے کہ شادی کا معاملہ ہے, 5-7 ہزار پاؤنڈ کا خرچہ ہے, میں بہت دوں گا, 1000 دے دوں گا, تو 1000 بھی کم نہیں ہے, تو یہ سچ بول رہا ہے کہ نہیں بول رہا, یہ 1000 میرے کہیں ضائع تو نہیں جائیں گے. امام فرماتے ہیں میں تم کو ایک طریقہ بتاتا ہوں کہ کیسے سمجھو گے, کیسے آزماؤ گے کہ جو آنے والا کہہ رہا ہے وہ صحیح کہہ رہا ہے کہ نہیں کہہ رہا ہے. البتہ اسے کوئی گارنٹی نہیں کہ ہر آدمی کے اپنے ایمان کے اوپر بھی ہے کہ وہ کتنا درد کر سکتا ہے. امام نے ایک نسخہ دیا, انظروا الی السائل, مانگنے والے پر ایک نگاہ ڈالو, فَإِن رَقَّتْ لَهُ قُلُوبَكُمْ, بات وہی ہے پھر یہ اپنے دل کے اوپر ہے. کوئی ضرور ایک سے ایک لوگ ہوتے ہیں کہ ان کے سامنے بڑے سے بڑا واقعہ ہو جاتا ہے اور ان کا دل نہیں بسیجتا, لیکن اگر مومن ہے آدمی تو مومن کا دل اس دوسروں کے مقابلے میں الگ ہوتا ہے. امام فرماتے ہیں اگر تم جانچنا چاہتے ہو صحیح کہہ رہا ہے نہیں کہہ رہا ہے, واقعی ضرورت مند ہے نہیں ضرورت مند ہے, تو انظروا الی السائل, سائل کی طرف ایک نگاہ ڈالو. فَإِن رَقَّتْ لَهُ قُلُوبَكُمْ, سائل سے مطلب نہیں ہے, اس پر ایک نگاہ ڈالو, اگر تمہارا دل اس سائل کے لیے نرم ہو گیا قدرتی طور پر, پسیج گیا قدرتی طور کے اوپر, فاتو تو اس کو دے دو. کیوں؟ تم مومن ہو, مومن کا دل اگر پسیجا ہے تو اس کا مطلب وہ صحیح کہہ رہا ہے. فَإِنَّهُ صادق, وہ انسان سچا ہے. صاحب کبھی ایسی منزل آتی ہے کہ مانگنے والا آ تو گیا ہے مانگنے کے لیے, ہم بھی تو اسی ٹائپ کے ہیں, صلوات اور محمد اللہ, معلوم ہوا جو ہے وہ لندن ایئرپورٹ پہ اترے ہیں, وزیر صاحب اتروں سے نکل رہے, تب تک ایک آدمی نے کہا مارنا کیسا مزاج ہے, بڑا اچھا ہوا آپ مل گئے, میں کیا ہوا پہلے ہم بھی وہ آ رہے تھے, ہمارا وہ معاملہ اور ٹیکسی کرنا ہے, 10 پاؤنڈ دے دیجیے. وزیر صاحب کی جیب میں خود ہی 10 پاؤنڈ ہے, وہ بےچارے وہی 20 پاؤنڈ لے کے چلے تھے, 10 پاؤنڈ جو ہے مستق نے کھا پی گئے, 10 پاؤنڈ بچا ہوا ہے, اب کیا کریں. تو ہماری بھی تو اوقات ویسے ہی ہے. امام فرماتے ہیں ٹھیک ہے نا, 10 ہے نا, 1 دے دو, 2 دے دو, 5 دے دو, منع مت کرو, واپس مت کرو. عجب ہے, لا ترد السائل. امام فرماتے ہیں مولا امیر المومنین کا فکر آیا, علی علیہ السلام فرماتے ہیں لا ترد السائل, سائل کو واپس مت کرو, ولو من شطر حبت عنب, چاہے ایک دانہ انگور کا کیوں نہ ہو. ہم بیٹھے ہیں کھا رہے ہیں, وہ آ گیا جناب ہم کو جو ہے 50 پاؤنڈ کی ضرورت ہے, اب نہیں ہے, کم از کم ایک دانہ انگور صحیح, اس کے سوال کو خالی مت کرو. لا ترد السائل, سائل کو واپس مت کرو, ولو من شطر حبت عنب, چاہے ایک دانہ انگور کا کیوں نہ ہو, اور شطر تمرت, چاہے ایک کھجور کیوں نہ ہو, مگر سائل کو واپس مت کرو. کچھ لوگ ہوتے ہیں جن کو غیرت آتی ہے, بیچارے نے یار پہلی مرتبہ تو مجھ سے کہا, آج زبان کھولی, کیا بتایا جائے, وہ ہمارے پاس جو ہے کل 20 پاؤنڈ تھے, شرم آ رہی تھی دیتے ہوئے, دے تو دیتا, وہ بھی سوچا کہ یار ان کا نام اتنا جو ہے وہ نام بڑا ہے, درشن چھوٹا, بتاؤ صاحب ان سے ہم نے یہ کہا یہ 10 پاؤنڈ دے رہے ہیں, دینا چاہ رہے تھے, اسے معلوم تھا کہ وہ آدمی پریشان ہے, اس کو پتا تھا کہ وہ آدمی ضرورت مند ہے, میں نے بہت چاہا کہ دے دوں, لیکن غیرت نہیں آئی کہ میری بے عزتی ہو جائے, صاحب نام اتنا بڑا ان کا, اتنے بڑے جو ہے وہ ڈاکٹر صاحب ہیں, اتنے بڑے آیت اللہ ہے صاحب, اور بتائیے صاحب 10 پاؤنڈ دے رہے ہیں, میں نے نہیں دیا. امام فرماتے ہیں مولا شرما مت, لا تستح من اعطاء القلیل, کم ہے دے دو کم, اس سے فإن الحرمان, کاہے کو شرما رہے ہو تم, کم ہے اس لیے شرما رہے ہو نا, اور نہ دینا تو اس سے بھی کم ہوا,
भाई अगर 10 पाउंड देते तो शर्म आ रही थी, 10 पाउंड देते हुए कम है, और ना देना तो अकलों में वो तो उससे भी कम है। लिहाजा कम की बुनियाद पर कभी शर्माओ मत, जितना हो सके उतना दो। ला तस्तहमिन इताअल कलील, कम अता करने में गैरत मत खाओ। फइन्नल हिरमान अकल्लु मिन, इसलिए कि न देना तो उससे भी ज्यादा कम है। इमाम बाकिर अलैहिस्सलाम फरमाते हैं, अब यहां दोनों को इकट्ठा कर दिया, मांगने वाले खबरदार, पैसे वाले खबरदार, तुम हाथ मत फैलाना, तुम वापस मत करना। ये इस हदीस में दोनों को एक साथ जिक्र कर दिया। इमाम फरमाते हैं, लो यअलम सائل मा फिल मसला, अगर मांगने वाले को पता चल जाता ना कि मांगने में कबाहत क्या है, हाथ फैलाने में जिल्लत कितनी है, तो मा सअला अहदुन अहदन, फिर कोई किसी से कुछ न मांगता। वलो यअलम अल मसूल मा फिल मना, और जिससे मांगा जा रहा है अगर उसको पता हो जाता ना कि मना करने में कितना बड़ा नुकसान है दुनिया और आखिरत का, तो मा मना अहदुन अहदन, तो फिर कोई किसी को दुनिया में मना न करता। अब वो आखिरी बात दलील के तौर पर कह दूं कि चाहे मुस्तहक हो और चाहे मुस्तहक न हो, हमको मना नहीं करना चाहिए, इसलिए कि इसके लिए रिवायत मौजूद है। अक्सर सवाल ये लोग कर लेते हैं कि मौलाना इस तरह से लोग धोखा देते हैं, ये करते हैं। ठीक है, धोखा देते हैं, वो धोखा उनके लिए बवाल होगा, इसलिए कि पीछे रिवायत क्या सुना चुके हैं आपकी खिदमत में कि हाथ अबूजर से हाथ मत फैलाओ, इसलिए कि हाथ फैलाने में दुनिया में जिल्लत आखिरत में सवाल, तो उससे तो सवाल होगा। जिसने हाथ फैलाया है बगैर इस्तेहकाम के, जिसने जो है वो हाथ फैलाया है वो बच नहीं सकता है, तो वो तो फंसेगा, तुम क्यों अपने को फंसाते हो। लिहाजा यहां फरमाते हैं इमाम बाकरी अलैहिस्सलाम, इन्ना लनुअती गैरल मुस्तहक। एक बात, अच्छा हम नहीं समझ पा रहे हैं कि ये मुस्तहक है कि नहीं है, लेकिन जिस इमाम ने ये हमको मशवरा दिया है कि अगर तुम इस्तेहकाम जानना चाहते हो तो उस पर एक निगाह डालो, अगर दिल तुम्हारा नरम हो जाए तो इसका मतलब वो मुस्ताहक है, वो सादिक है। तो हम अगर उतने मोमिन नहीं है कि इस नुस्खे को आजमा सके, तो अहले बैत के पास ये नुस्खा है ना कामिल तौर पर, निगाह डाल के अंदाजा कर लेंगे ना कि वाकई मुस्ताहक है कि नहीं है। तो जो मुस्ताहक नहीं है वो तो समझते हैं कि मुस्ताहक नहीं है, उसके बावजूद ये हमको हुक्म नहीं दे रहे, बल्कि अपने लिए कह रहे हैं कि इन्ना लनुअती गैरल मुस्ताहक, हम लोग, और जमा का सेगा है, जमा का सेगा मतलब सिर्फ अपने बारे में नहीं, इमाम ने फरमाया यानी हमारा कुनबा, हमारा खानदान, हम अहले बैत, इन्ना लनुअती, हम लोग अदा करते हैं गैरल मुस्ताहक, गैर मुस्ताहक को हजरन मिन रद्दिल मुस्ताहक, सिर्फ इस बात से बचने के लिए कि कहीं कोई दरमियान में मुस्तहक न छूट जाए। तो ये हमको एक तरीके से ये समझाया गया है कि ठीक है तुमको शक है, झूठ बोल रहा होगा, मगर उसको दे दो, नियत अल अमालो बिन नियत, अमल का ताल्लुक नियत से है, तुमने उसको मजबूर समझ के दिया है, और उस अल्लाह का वादा कैसा जबरदस्त है, मन जा, तुम एक दोगे ना, अल्लाह तबारक व तआला एक के बदले में 10 अता करेगा। मन जा बिल हसनते फलहु अशरु अमसालिहा, जो एक नेकी करेगा अल्लाह बदले में उसको क्या देगा, 10 गुना अता करेगा। और अगर हम मुलाहिजा करें ना, हमारे उलमा की दास्तान, हमारे उस्ताद थे, उनका किस्सा है, खुदा गरीब के रहमत करे, रहमतुल्लाह अलैह रिजवानुल्लाह तआला अलैह, आपने भी नाम सुना होगा हजरत आयतुल्लाह मिश्कीनी रहमतुल्लाह अलैह, आय मिश्कीनी का नाम सुना है। आय मिश्कीनी की तारीख तालिबे-ए-इल्मी लोगों की बड़ी कसरत कुर्सी गुजरी, आप यकीन कीजिए कि हम लोग इतने मजे में है कि अल्लाह तेरा शुक्र है, लाख करम है, लाख एहसान है, इन बुजुर्गों ने जो मशक्कतें उठाई हैं, इन उलमा ने जो मुसीबतें उठाई है ना, इनकी जेब में 5 तुमान था, आज तो 5 तुमान कोई औकात नहीं, लेकिन उस वक्त 5 तुमान की हैसियत थी, तब तक किसी ने जो है वो आकर के आय मिश्कीनी का वाकई, खुद इन्होंने अपना वाकया नकल किया, अरे किसी ने कहा कि अरे भाई यार मिश्कीनी तुम्हारे पास कुछ हो रहा तो परेशानी है, कल 5 मेरे पास था, तो मैंने कहा कि ये आदमी हो सकता हमसे ज्यादा जरूरतमंद हो, चलो इसका काम चल जाता अल्लाह मालिक है, कल लगे वो मैंने 5 दे दिया, हरम में मासूमा की बात है, बाहर निकल वो 5 मैंने उसको दे दिया, हरम के बाहर निकला हूं तब तक मेरा कोई जानने वाला आया
और उसने कहा कि क्या है तुम कहां तुम ढूंढ रहे हो तुम्हारा पैसा लिए हम घूम रहे हैं। वो 50 दिरहम उसने मुझको दे दिया। मैंने फौरन आए पढ़ी पालने वाले मन जाए बिल हसन थे फलहू अशर अमसाले बिल्कुल जीती जागती तस्वीर मरहूम आयतुल्लाह रहमा मरअशी नजफी रहमतुल्लाह। किसी के आगे हाथ न फैलाए आदमी ना खुदा कैसा करता। और वो भी अगर मोमिन है तो ऐसा नहीं है कि अहले बैत की नजर से पोशीदा है। मरहूम आयतुल्लाह रहमा मरअशी नजफी रहमतुल्लाह अलैह की जिनका किताब खाना आज दुनिया के बड़े किताब खानों में। पता कैसे इस आदमी ने किताब खाना मुअय्यन फरमाया। हमारे तनवीर भाई तो उस जमाने में रहे होंगे उन्होंने बाकायदा उनकी जियारत की होगी इनसे पूछिए। इजारे की नमाज आप अपने बाप की नमाज पढ़वाना चाहते हैं गए साहब ये 50 रुपए लीजिए हमारे बाप की नमाज पढ़ दीजिएगा। हाँ मरशी लेते थे नमाज पढ़ते थे उस 50 रुपए किताब लेते थे। रास्ते में जा रहे हैं कोई खत्ती नुस्खा कोई बढ़िया किताब मिल गई है नहीं है पैसा अबा उतारी उसको बेच दिया किताब खरीद के ले आए। इस हालत में जिस आदमी का ये हाल हो लेकिन अल्लाह कहता है हमारे बारगाह में हम जो पैसा करते हैं बेटी की शादी आ गई ये इनके मरने के बाद इनके हालात में किताब छपी कबसात उसमें ये दास्तान है। जिस आदमी का ये हाल हो कि चार आना अगर आया एजाम इजारे की नमाज से भी तो बजाय घर का सामान आने के लिए किताब आएगी उस आदमी को बेटी की शादी के लिए कुछ होगा। लेकिन चाहे आलिम हो चाहे आयतुल्लाह हो चाहे आयतुल्लाहुल उज़्मा हो जाहिर सी बात है कि ये मसाइल तो सबके साथ हैं। दावत तो करनी है वलीमा तो करना है शादी तो करनी है और वो भी जाहिर है औरतों से कौन जीत सका है कि नहीं साहब उनकी बेटी को ये मिला हमारे खानदान को उनकी बेटी को ये मिला है तो हमारी बेटी को क्या क्यों नहीं। तो चाहे आयतुल्लाह बेचारा औरतों को तो उसको भी झेलना है। जब बहुत ज्यादा परेशान हुए ये दास्तान सुन लीजिए और आज वक्त कुछ ज्यादा होने जा रहा है जल्दी से खत्म करता हूं। जब बहुत ज्यादा परेशान हुए दबाव बना के सब ये भी चाहिए ये भी चाहिए ये भी चाहिए और अपनी औकात नहीं है बात क्या है हाथ फैलाना। एक जबान मरजे तकलीद है वो आदमी एक जबान किसी से कह दे कि साहब मेरी बेटी की शादी है भाई इंतजाम करना है आदमी दौड़ के खुद इंतजाम करेगा मगर किसी से नहीं कहा। शिया किसी के आगे हाथ नहीं फैलाता वलुमा तजुमा है लेकिन अहले बैत के आगे थोड़ी आले मोहम्मद से कहने में तो कोई आर नहीं है अहले बैत से कहने में तो कोई जिल्लत नहीं है हम उन्हीं के तो नौकर हैं उन्हीं का तो खाते हैं उन्हीं के सदके में तो सारी कायनात है तो उनसे कहने में कौन सी जिल्लत है। जब बहुत परेशान हुए वजू किया आए हरम मासूम हमें आने के बाद जियारत पड़ी जरी पकड़ी और कहने लगे कि बीबी मैं आपके शहर में मेहमान हूं सब नजर से सारे उलमा जब बेचारे निकले थे भी आ गए मैं आपके शहर में मेहमान हूं और आप तवज्जो नहीं कर रही हैं आदमी परेशान होता है कुछ तो कुछ निकलता ही है उसे। वापस आ गए शिकवा करके सो गए ख्वाब में देखा खुद हजरत मासूम है तुम सलामुल्लाह अलैहा को और आगे मरशी नजफी की अजमत आपको मैं सुना दूं कि कहते हैं कि मैंने ख्वाब में जनाब मासूम है कुम को देखा हू बहू जनाब फातिमा की तस्वीर। फिर वो कहते हैं कि कैसे मैं कह सकता हूं कि हू बहू फातिमा की तस्वीर इसलिए कि इसके पहले मैं ख्वाब में फातिमा ज़हरा सलामुल्लाह अलैहा की ज़ियारत कर चुका हूं। कैसे कर चुका हूं इज हुआ जद्दती फिन नसब इसलिए कि हमारी जद्दा है हम महरम हम सैयद है औलाद फातिमा में हू बहू फातिमा की तस्वीर। ख्वाब में आई और आगे फरमाने लगी शहाब शहाबुद्दीन नाम था इनका शहाब हमने कब तुम्हारी तरफ से बेतवज्जोही की है जिस दिन से तुम कम आए हो उस दिन से मुस्तकिल तुम हमारी निगाह में हो कब हमने तुम्हारे साथ बेतवज्जोही की। कल मैं हड़बड़ा के ख्वाब से उठा और मुझको अपनी गलती का एहसास हुआ फिर मैंने वजू किया हरम गया जाके ज़ियारत पड़ी और ज़री पे हाथ रख के मैंने माजरत की कि बीबी परेशान था मेरे मुंह से जुमला निकल गया। वहां से निकल के आए हम लोग गए होंगे जो कुम उन्होंने देखा रोजे जैसे निकल के आए अब मेन गेट से निकलना चाहते हैं एक आदमी आ गए महर्षि रुकिए आ गए क्या बात है अरे हम आपको बड़ी देर से ढूंढ रहे थे ये हदिया है रख लीजिए पैसा नहीं था पर्स था पर्स ही कहते ना यहां पर्स था लेके आ गए घर पहुंचे अपने घर वालों से कहा भाई जो सामान लाना हो बताओ। अब वो लोग लिस्ट दे रहे हैं ये पर्स खोलते हैं उसमें हाथ डालते हैं पैसा निकालते हैं देते हैं हाथ डालते हैं पैसा निकालते हैं देते हैं। जब आकर के उनकी अहलिया ने कहा कि सारे इंतजाम मुकम्मल हो गए अब जो पर्स देखते हो उसमें कुछ नहीं है, अहले बैत है जिसके पास। इसीलिए तो इमाम ने फरमाया है कि हमारा शिया भूखा मर जाएगा, किसी के आगे हाथ नहीं फैला, इसलिए कि उसके पास अली मौजूद है, उसके पास अहले बैत मौजूद है, उसके पास इमाम आसर जैसी शख्सियत मौजूद है, उसको दूसरे के पास जाने की जरूरत क्या है। परवरदिगारा तुझे वास्ता है मोहम्मद वाले मोहम्मद का। ये तालीमात जो अहले बैत ने हमारी आबरू की खातिर, हमारी इज्जत की खातिर जो अहले बैत ने हमको सिखाया है, अहले बैत जो हमको समझाना चाहते, परवरदिगारा हमको इस पर अमल करने की तौफीक अता फरमा। जिस अहले बैत को इतना ख्याल था हमारी आबरू का, हमारी इज्जत का, लेकिन उस अहले बैत के साथ क्या किया गया, अल्लाह अकबर। उस चंद जुमले मसाइब के मेरे अजीज और खत्म तो कल हुसैन की उस 4 साल बच्ची की मसाइब पढ़ेगा। ऐसी अजियत, ऐसी तकलीफ, कहते हैं कि जब शहादत हो गई ना इस 4 साल बच्ची की, अल्लाह अकबर, जब रसाला आए गुस्ल देने के लिए, कहती है ये बच्ची किस मरज में मुब्तला होकर मरी है, क्यों का, इसलिए कि इसका लिबास इसके जिस्म से चिपक गया। कैसे चिपका लिबास, क्यों चिपका लिबास, बात वही है कि जब ऊंट पर बिठला दी गई, ऊंट को रस्सियों से बांध दिया गया, ऊंट जब चलता है तो पुश्त आगे होती है पीछे होती है, तो पहले तो कपड़ा मुतासिर हुआ, उसके बाद खाल छिलना शुरू हुई। नहीं कि सिर्फ ये रोती थी ना, तमाचे खाती थी। दुनिया में ऐसे नहीं कि जहां जिसका बाप शहीद हो गया हो, 4 साल की बच्ची, उसको बाप पर रोने ना दिया जाए और इतना मारा जाए कि जिस्म पर नील पड़ जाए, जिस्म स्याह हो जाए। खुदा दुआ कीजिए अल्लाह इस बीबी के रोजे की हिफाजत करे, इंशाअल्लाह हालात बेहतर हो, इंशाअल्लाह हम सब जाए जियारत के लिए इस यतीमा की। बहुत चाहता था मेरा मौला इनको, सीने पे सोती थी। अल्लाह अकबर। कहते हैं कदीम जमाने में एक कोई शख्सियत थी जिनका नाम था सैयद हाशिम, तो इसी पे मजलिस था। सैयद हाशिम के 3 बेटियां हैं। एक दिन एक बेटी आके सैयद हाशिम से कहती है कि मैंने इमाम की इस यतीमा को ख्वाब में देखा, और फरमाती है कि अपने बाप से कहो, जो लोग गए हैं ज़ियारत पर उनको मुमकिन रहनुमा ने यह वाकया बताया, अपने बाप से कहो मेरी कब्र की तामीर करवा दे, पानी आ रहा है। ख्वाब की कोई हैसियत नहीं है, हाशिम ने कोई तवज्जो नहीं की। दूसरे दिन दूसरी बेटी ने यही ख्वाब देखा, तीसरे दिन तीसरी बेटी ने यही ख्वाब देखा। सैयद हाशिम कहते हैं कि चौथा दिन जब आया तो मैंने देखा, कब तो कम है, 4 साल की, 3 साल की या 5 साल की है तो कम से, मगर बड़े वकार के साथ, बड़े एहतिशाम के साथ चली आ रही है। मेरे पास आने कहा, सैयद हाशिम 3 दिन से मैं तुम्हारी बेटियों से पैगाम दे रही हूं, तुम नहीं सुनते हो। अब सैयद हाशिम कहते हैं जब मैं ख्वाब से बेदार हुआ तो उस जमाने का हाकिम था, उसका नाम था सुल्तान अब्दुल हमीद, मैंने जाके उससे बयान किया। सुल्तान अब्दुल हमीद ने कहा कि देखिए, मैं किसी ख्वाब की बुनियाद के ऊपर इमाम हुसैन अलैहिस्सलाम की बेटी की कब्र खुदवाने का मैं हुक्म नहीं दे सकता, मैं इजाजत दे सकता हूं, हाँ अगर इन उलमा की हिम्मत पड़ती है तो मुझको कोई एतराज नहीं है, मगर मैं हुक्म नहीं दूंगा। आपस में मशवरा हुआ और तय हुआ कि 4-4 दिन लगातार, ये ख्वाब मामूली नहीं है, ये ख्वाब उमूमी नहीं है, कब्र खोदी गई, मैंने वाकई कब्र में कहीं से पानी रिस रहा है, ये हुआ कि लाश निकाल ली जाए, मरम्मत शुरू हुई। सैयद हाशिम चूंकि सैयद थे इसलिए तय यह हुआ कि लाश इनके हाथ पे रहेगी, पहले मुस्तकिल लाश में हाथ में लिए रहा, पानी की जगह गुलाब का इस्तेमाल हुआ। जब कब्र मुकम्मल हो गई तो किसी ने मशवरा दिया कि अब जब मौके से ये मौका हासिल हाथ आ गया है तो क्यों ना ऐसा करें कि एक कफन हम लोग भी दे दें। दूसरा कफन आया, कफन तैयार हुआ। सैयद हाशिम कहते हैं चूंकि मैं सैयद था, महरम था, इसलिए लाश लेकर के सैयद हाशिम कब्र में उतरे, जैसे ही लाश रखी चीखते हुए बाहर आए,
लोगों ने कहा क्या हुआ था जो किताबों में पढ़ा था वो देख लिया है क्या देखा तुमने कहा मैं जैसे हाथ हटा रहा था जरा सा कफन हट गया देखा अभी भी जिस्म के ऊपर नील के निशानात है दुर्रों के निशानात है सबसे ज्यादा अगर अपने वतन को याद करती थी तो यही बीवी याद करती थी आप जरा सोचिए कि जब ये जिंदान में दफन हो गए और काफिला चलने लगा होगा मदीने से तो बीवियों को सबसे ज्यादा कलक किस बात का हुआ होगा सबसे ज्यादा अजियत किस बात की किस तरीके से आकर के ये सैदानिया इस यतीमा की कब्र से लिपट लिपट के रोई होंगी रिवायत कहती है कि जब ये लुटा हुआ काफिला मदीने शाम से चलने लगा आगे आगे कारवां है पीछे पीछे शाम की औरतें हैं जो काफिले को रुखसत करने के लिए आई है तारीख कहती है एक मरतबा मंजिल हुआ ये काफिला आगे बढ़ जाए शाम की औरतें वापस हो जाए बीबी ज़ैनब ने अपनी सवारी रोकी महमिल का पर्दा हटाया शाम की औरतों की तरफ एक निगाह डाली फरमाया ए शाम की बीबी एक जमाने तक हम तुम्हारे दरमियान रहे अब हम जा रहे हैं मगर तुमसे कुछ नहीं मांगते बस एक ख्वाहिश है क्या हम जब आए थे हमारे साथ एक 4 साल की बच्ची थी जिसे बुलबुले हुसैन कहा जाता था हम जा रहे हैं अपनी बच्ची को तुम्हारे दरमियान छोड़े जाते हैं बस इतनी दरखास्त है हमारी यतीमा को अकेला न छोड़ देना हमारी यतीमा को तनहा न छोड़ देना कभी कभी आकर के उसकी कब्र पर एक शमा रोशन कर وسيعلم الذين ظلموا أي منقلب ينقلب إنا لله وإنا إليه راجعون خدا ہماری اس عزا کو قبول فرما مزید عزائے اہل بیت کی توفیق کرامت فرما جب تک زندہ ہے در اہل بیت سے وابستہ ہے مرنے کے بعد جوار معصومین میں جگہ کرامت فرما خدا ہماری اولاد کو ہماری ازواج کو ہماری آنکھوں کی ٹھنڈک قرار دے انہیں ہماری نجات کا ذریعہ قرار دے یا اللہ ایام اربعین قریب لوگ دنیا کے کونے کونے سے پروردگارہ تیرے حسین کی زیارت کو جا رہے ہیں کل بھی حادثہ ہوا گھر میں کچھ ظاہر مارے گئے پروردگارہ جو ان حادثوں میں شہید ہو رہے ہیں یا اللہ ان کے درجات کو بلند فرما یا اللہ مزید زوار حسین کی حفاظت فرما ہم سب کو اس دنیا میں قبر حسین کی زیارت آخرت میں شفاعت حسین نصیب فرما وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا اَيَّمُ